Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सरकारी सेवालाई किसान अनुकूल बनाउन प्रदेश नम्बर 6 का किसानको माग, आफूले पाउने सेवा सुविधाका बारेमा जानकारी नहुँदा अपाङ्गता भएकाहरू सरकारी सेवा सुविधा लिनबाट वञ्चित भएको गुनासो,
आचार संहिता विपरीतको कार्य गर्ने दल तथा उम्मेद्वारलाई तत्काल कारवाही गर्न अनुगमन टोलीलाई निर्वाचन आयोगको निर्देशन, सत्य निरूपण तथा मेलमिलाप आयोगले फेरि उजुरी लिने,
अफगानिस्तानमा भएको विस्फोटमा 20 जनाको ज्यान गयो, 50 भन्दा बढी घाइते,
र करिब 1 करोड ठगी गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडीका अध्यक्ष लोक बहादुर शाही पक्राउ। हिमाल पहाड़ तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कृषक अधिकार एवं कल्याणकारी नीति पहिचान सम्बन्धी प्रदेश नम्बर 6 को 2 दिने गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। गोष्ठीमा सहभागीले कृषकका समस्या समाधानका लागि अब आयोगले कृषक लक्षित नीति नियम बनाउन सुझाव दिएका छन्। उनीहरूले किसान सहुलियतका कुरामा हरेक सम्बन्धित संघ संस्थाले कृषकलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनका लागि आयोगले सरकारसँग पहल थाल्नुपर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले स्थानीय स्तरमा छलफलका माध्यमबाट किसानबाट प्राप्त सुझावका आधारमा आयोगले काम अघि बढाउने बताउनु भएको छ।
त्यसमा काम भएका छन् कि छैनन् त्यो अनुगमन हुन सकेको छैन, त्यो हुनाले यो आयोगले त्यो किसिमको अध्ययन गर्नेछ। जहाँ जहाँ त्यस्ता किसिमका कमी कमजोरीहरू भएका छन् त्यसलाई सच्याउनको निम्ति यसले सरकारलाई, नेपाल सरकारलाई, यसले खास गरी कृषि विकास मन्त्रालयलाई यसले सुझाव पेश गर्नेछ। सुझाव मात्रै पेश गर्ने होइन, त्यो सुझाव अनुसार त्यो काम हुन सक्यो सकेन निरन्तर रूपमा यसले चाहिँ घचघचाइरहने काम पनि यो आयोगको हुनेछ।
त्यसै गरी क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले किसानहरूलाई उत्पादन बढाउन सुझाव दिनुभएको छ। बढी विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै उहाँले पोषणयुक्त उत्पादनमा जोड़ दिनुभएको छ।
सुर्खेत यो क्षेत्रको सदरमुकाम भन्दा भन्दै पनि यो माङुर बाहेक क्लेरियस ग्यारिपिनस भन्छ अफ्रिकन माङुर, त्यो चाहिँ स्वास्थ्यको लागि पनि इन्डियामा बन्देज लगाएको छ त्यो मात्रै माछा पाइन्छ। र बर्दियातिर जानुहुन्छ भने जम्मा 270 रुपियाँ 250 रुपियाँ माछा पाइन्छ, यहाँ 400 रुपियाँ मूल्य छ। त्यसमा पनि किसानहरूले यहाँ माछा दिन सकिराख्नु भएको छैन, त्यसले गर्दा त्यसमा पनि अगाडि बढाउनु जरुरी छ। र अर्को कुरा यो जस्तै अब जुम्ली मार्सी धान जुन छ 220 रुपियाँ किलोमा प्याकेटमा गइरहेको छ, त्यो पनि कतिपय साथीहरूलाई थाहा छैन। त्यसपछि अर्ग्यानिक जुन च्याउ छ जुम्लाको त्यो पनि 80 रुपियाँ किलो त्यो जुम्लामा नै बिक्री हुन्छ, त्यो पनि कति कृषकलाई थाहा छैन। रारामा पनि जुन छ, अब रारामा के छ भने अब यो त्यहाँ खानेकुरा नै छैन, यहाँ पोषणयुक्त खानेको कुरा हुँदैछ, पोषण मुक्त खानेकुरा पनि त्यहाँ पाउँदैन, खानेकुरा नै पाउँदैन जो जो जानुहुन्छ लिएर, किनभने पर्यटकहरू आएपछि त यो खाद्य पनि सप्लाई गर्नु पर्यो नि, तर त्यहाँ चाहिँ खानेकुराहरूको अभाव, त्यो हामीले व्यवस्थापनमा चाहिँ ध्यान दिनुपर्छ, हामी निर्देशन दिन्छौँ र त्यो साथीहरूले गर्नुहुन्छ।
राष्ट्रिय किसान सञ्जाल नेपालका नहेन्द्र खड्काले राष्ट्रिय किसान आयोग ऐन अनुसार कृषकका कामहरू अगाडि बढाउनु पर्ने बताउनु भएको छ। सुर्खेतका किसान उमेश कुमार पौडेलले सबै स्थानीय स्तरमा अब गौशाला स्थापनाका लागि आयोगले सरकार समक्ष आवाज उठाउनु पर्ने बताउनु भएको छ। त्यसै गरी सहभागी खड्का विश्वकर्माले किसान परिचय पत्रका लागि निश्चित मापदण्ड नहुनु, वास्तविक किसानको मूल्याङ्कन नहुनु, सेवाहरू किसान अनुकूल नहुनु लगायतका समस्या भएकाले स्थानीय स्तरमा गएर अध्ययन गरेर मात्र कृषकलाई तालिम दिनुपर्ने बताउनु भएको छ। कृषि कार्यालय हुम्लाका चन्द्र रिसालले माटोको गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै माटोको अवस्थाका बारेमा जानकारी प्राप्त गर्नु किसानको अधिकार भएको तर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
यस्तै हामीले गोष्ठीमा सहभागी विभिन्न किसान जिल्लाका किसानहरूलाई तपाईँले किसान आयोगलाई के सुझाव दिनुहुन्छ भनी सोधेका छौँ। सुनौ उनीहरूको आवाज आजको जनआवाजमा।
म किसान आयोग आयोगलाई के सुझाव दिन चाहन्छु भनेपछि उत्पादन गरेर मात्र हुँदैन, उत्पादनलाई पनि बजारीकरण कसरी गर्ने र किसानले पनि आफूले चाहेको मूल्य गर्न पाउनु पर्छ, अरू व्यवसायहरूले आफ्नो मूल्य तुकेर सामान बिक्री गर्ने, किसानले उत्पादन गरेको तरकारीहरू किन आफ्नो मूल्यमा बिक्री गर्न नसक्ने त, त्यसको लागि पहल कदम होस् र उत्पादन गर्ने किसानहरूलाई बिना धितो पनि सरकारले ऋण उपलब्ध गराइदियोस्।
राष्ट्रिय किसान आयोग बनेको छ, त्यसले व्यवस्थित रूपले नीति नियमहरू बनाएर त्यसलाई जिल्लासम्म कार्यान्वयन गर्ने पक्षमा लागोस् होइन। हाम्रो सुझाव यही हो, किसान आयोग बन्यो यसले पहिलो कुरा त नियम कानुन बनाएर यसलाई कार्यान्वयन गर्नेतर्फ लागोस्, यही हाम्रो सुझाव हो। अब किसानहरूले जुन किसिमको पाउनुपर्ने सहुलियत हो त्यो पाउन सकेका छैनन् र यो राज्यले राष्ट्रिय किसान आयोग मार्फत ती सेवा सुविधाहरू उपलब्ध गराओस् भन्ने हामी सल्लाह सुझाव दिन चाहन्छौँ।
तरकारी खेतीबाट मलाई मेरो आमदानी त हुन्छ तर मैले बिक्री गर्ने ठाउँमा मैले मूल्य पाएको छैन, त्यो केही सरकारले रात दिन्छ कि भन्ने चाहन्छु।
गाई बाँझो रह्यो भने त्यसलाई अब भैँसीलाई जस्तो हटाउन सकिन्न फार्मबाट, हाम्रो धार्मिक कारणले पनि त्यसलाई हटाउन हामी सक्दैनौँ र विशेष गरेर नेपाल सरकारको तर्फबाट आयोगको तर्फबाट हामी किसानले एक्लै हटाउन नसक्ने भएको हुनाले उपयुक्त ठाउँमा देशैभरि गौशालाहरू निर्माण गर्ने र कमसेकम किसानहरूले अनुत्पादक भएर हटाउनु पर्ने खालका पशुहरूलाई लगेर हटाइदियो भने मात्रै पनि गाईपालक किसानहरूलाई चाहिँ अत्यन्त ठुलो राहत हुन्छ र त्यो बाहेक अरू धेरै कुरा हामीलाई चाहिँ गर्न पर्दैन भन्ने मेरो अहिलेसम्मको बुझाइ हो।
कृषि गर्ने मान्छेले अलिकति जनचेतनामूलक तालिम पाएर सिकेर बुझेर कृषि गर्दा उहाँहरूलाई हामीलाई फाइदाजनक हुन्छ भन्ने मलाई लाग्छ। हामीलाई आयोगले हामी जति त्यहाँ परिश्रम गरेछौँ त्यति हामी किसानले अब फल पाइराखेका हुन्न, हामीलाई घाटा नै छ, त्यो भयो। अर्को अब बजार व्यवस्थापन पनि भइदिएको भए भन्ने पनि हो। अब हामीले अब व्यवसायमुखी गर्नको लागि बजार व्यवस्थापन एउटा, त्यसपछि रोग किराहरू लाग्यो भने चाहिँ भेन्डरी जेटीहरूको पनि ओडा ओडामा एउटा गाविसमा एउटा पठाउने गरेर हेर्ने गरेर फाइदा हुन्छ भन्ने लाग्छ।
अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूले पाउने सेवा सुविधाका बारेमा अनभिज्ञ रहेकाले सेवा प्राप्त गर्न समस्या भएको सरकारवालाले बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका 2069 अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि अब हरेक स्थानीय तहमा नयाँ बन्ने कार्यालयमा अपाङ्ग मैत्री भवन अनिवार्य हुनुपर्ने बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँका अध्यक्ष गणेश केसीले संसारमा पहुँच नहुनु प्रमुख समस्या भएको बताउनु भएको छ। सामान्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि विभिन्न कुरामा विभेद भएको भन्दै उहाँले भौतिक संरचना अपाङ्ग मैत्री नहुँदा सेवा लिन समस्या हुने गरेको बताउनु भएको छ। महिला तथा बालबालिका मन्त्रालयका अधिकृत मिनराज भट्टराईले अब निर्देशिका 2070 धेरै सेवा सुविधा प्रदान गर्दै प्रभावकारी बनाउने बताउनु भएको छ। कार्यक्रम महिला बालबालिका समाज कल्याण मन्त्रालयका उपसचिव मीरा शेरचनले सञ्चालन गर्नुभएको हो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँको आयोजना तथा अपाङ्ग सशक्तिकरण केन्द्रको सहजीकरणमा भएको हो।
सुर्खेत कोहलपुर सडक खण्ड अन्तर्गत देउराली नजिकै बसको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ। नेपालगंजबाट सुर्खेत आउँदै गरेको B1X2248 नम्बरको बसको ठक्करबाट सल्यान बनगाड 5 रोशन राणाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय बबईले जनाएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी चन्द्र घर्तीले जानकारी दिनुभएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो आधार इलाका थबाङलाई पनि निर्वाचन विरूद्ध होम्न ठूलै प्रयास गर्यो। तर स्थानीयले गाउँको नेता आफै चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन्। निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाव दिएका छन्। अन्तत पार्टीका स्थानीय नेताहरू स्वतन्त्र उम्मेद्वारी दिएर चुनावमा होमिएका छन्। बहिष्कार मनाउन लामो प्रयास गरेका थबाङ्गी नेताहरू पनि निराश भएका छन्। नेकपा निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिकाको अध्यक्षमा लड्दै हुनुहुन्छ। निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीति विपरीत स्वतन्त्र रूपमा उम्मेद्वारी दिएको घर्तीले बताउनु भएको छ। 3.5 दशक यता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट हुँदै आएका थबाङवासी यसपालि पनि चुनावका लागि एक भएका छन्। 36 वर्षपछि पहिलो पटक कंग्रेस र एमाले त्यहाँ पार्टी कार्यालयको स्थापना गरेका छन्। जिल्लाका सबैभन्दा सानो गाउँपालिका थबाङको जनसंख्या 10,881 रहेको छ।
निर्वाचन आयोगले आफ्नो अनुगमन टोलीलाई आचार संहिता विपरीतको कार्य गर्ने दल तथा उम्मेद्वारलाई तत्काल कार्यवाही गर्ने अधिकार दिएको छ। विभिन्न जिल्लामा निर्वाचन आचार संहिता विपरीतका गतिविधि बढेको समाचार सार्वजनिक भइरहँदा आयोगले अनुगमनमा कडाई गर्न लागेको हो। सहसचिव स्तरका 35 जनाको उच्च स्तरीय अनुगमन टोली निर्वाचन हुने 3 प्रदेशका विभिन्न तहमा खटिएको आयोगका सचिव गोपीनाथ मैनालीले बताउनु भएको छ। निर्वाचनमा दल तथा तिनका उम्मेद्वारले गर्ने क्रियाकलापको सूक्ष्म अनुगमनका लागि टोली परिचालन गरिएको उहाँको भनाइ छ। यस्तै पहिलो चरणको निर्वाचनमा अत्याधिक मत बदर भएपछि आसन्न दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रमलाई व्यापकता दिएको आयोगले दावी गरेको छ। यही 14 गते हुने 3 प्रदेशका 35 जिल्लामा निर्वाचनका लागि मतदाता परिचय पत्र भने 11, 12 र 13 गते वितरण गरिने आयोगले जनाएको छ। दोस्रो चरणमा निर्वाचन हुने 3 प्रदेशका विभिन्न स्थानीय तहका वडा अध्यक्ष र सदस्य पदका गरी 38 जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउन पहल गर्ने बताउनु भएको छ। बाँकेका विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालगञ्जलाई शैक्षिक, स्वास्थ्य, आर्थिक र पर्यटनको केन्द्र बनाउने आश्वासन पनि दिनुभएको छ। दाहालले पूर्व प्रधानमन्त्री तथा कंग्रेस सभापति सुशील कोइरालाको निधनपछि नेपालगञ्जले केन्द्रीय नेता गुमाएको भन्दै अब आफू यहाँका अभिभावक बन्ने घोषणा पनि गर्नुभयो। उहाँले पक्की सड़क र छोटी भन्सार खुलाउने आश्वासन पनि दिनुभयो। माओवादी केन्द्रले हिजो बाँकेको नेपालगञ्ज उपमहानगरपालिका खजुरापालिका र बैजनाथ गाउँपालिकामा चुनावी सभा गरेको हो।
असार 14 गते हुने स्थानीय तहको निर्वाचनमा दाङमा 950 महिलाहरू चुनावी मैदानमा उत्रेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङको अनुसार 954 जना महिला उम्मेद्वार चुनावी मैदानमा रहेको देखिएको छ। घोराई उपमहानगरपालिकामा 171, तुलसीपुर उपमहानगरपालिकाबाट 173, लमई नगरपालिकाबाट 102 जना महिला उम्मेद्वार चुनावी मैदानमा उत्रेका हुन्। यसै गरी बबई गाउँपालिकामा 55, राजपुर गाउँपालिकामा 72, राप्ती गाउँपालिकामा 114, डङ्गी सरण गाउँपालिकामा 55, गडौवा गाउँपालिकामा 96, शान्तिनगर गाउँपालिकामा 57 र बंगलाचुली गाउँपालिकामा भने 59 गरी 954 जना महिला उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। यो तथ्याङ्कले कुल उम्मेद्वारको संख्यामा महिला उम्मेद्वारको संख्या 40% रहेको देखाइएको छ। नगर प्रमुख पदमा महिलाको संख्या भने अत्यन्तै न्यून रहेको छ। घोराई उपमहानगरपालिकाबाट मोहन बद्य समूहको नेकपा क्रान्तिकारी माओवादीले सुशीला आचार्य र नेकपा माओवादी केन्द्रले लमई नगरपालिकाको प्रमुखमा द्रौपदा पौडेललाई उम्मेद्वार बनाएको छ। अन्य दलहरूले भने नगर क्षेत्रका अधिकांश महिलालाई उपप्रमुख गाउँपालिका उपाध्यक्षको उम्मेद्वार बनाएको छ।
असार 14 गते हुने निर्वाचनको प्रचार प्रसारमा प्रयोग भएका दाङका गाडीमा तोडफोड भएको छ। विभिन्न राजनैतिक दलका उम्मेद्वारहरूले प्रचार प्रसारमा प्रयोग गरेका 3 गाडीमा तोडफोड भएको दाङ प्रहरीले जनाएको छ। राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 7 प्रचार प्रसारमा प्रयोग गरेको रा 1J55 नम्बरको जीप करिब जीपमा तोडफोड भएको जनाएको छ। तुलसीपुर 7 प्रसेनीमा रोकी राखेको गाडीमा मोटरसाइकलमा आएका 2 व्यक्तिले तोडफोड गरेको स्थानीय बासिन्दाले जनाएका छन्। यस्तै जनमुक्ति पार्टी तुलसीपुर नगर समितिले निर्वाचनको प्रचारमा प्रयोग गरेको V1J57 नम्बरको गाडीमा पनि गैराती नै तोडफोड भएको हो। त्यस्तै नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाले चुनावी प्रचारमा प्रयोग गरेको L1J1263 नम्बरको जीपमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ। तोडफोडमा 3 गाडीको सिसा फुटेको छ। तोडफोडमा संलग्नलाई कारवाही गर्न माग दलहरूले गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने भएको छ। प्रदेश नम्बर 1, 5 र 7का 35 जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्नका लागि आयोगका अधिकृत सहितको टोली खटिएका छन्। टोलीले राजनैतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको, समग्र सुरक्षा स्थिति लगायतका विषयमा अनुगमन गर्ने भएको छ। यस्तै आयोगले बाँके, बाजुरा, नवलपरासी, सुनसरी, कपिल वस्तु, खोटाङ लगायतका जिल्लाहरूमा भएका झडपमा घटनाको सत्य तथ्य छानबिन गरी घटनामा संलग्न दोषीलाई कानून कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। झडपमा ज्यान गुमाएका परिवारलाई उचित राहत दिन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। संयमित र शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगले राजनीतिक दलहरूलाई समेत आग्रह गरेको छ।
कर्मचारी सञ्चय कोषले उपलब्ध गराएका सेवा सुविधा र सञ्चयकर्ताको धारणा सम्बन्धी अन्तर्क्रिया वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कार्यक्रममा सुर्खेत शाखाले अवकाशपछिको भुक्तानी, विशेष सापट्टी, शैक्षिक सापट्टी, दुर्घटना क्षतिपूर्ति, सञ्चयकर्ता, औषधि उपचार लगायतका सेवाहरू दिँदै आइरहेको जानकारी दिएको छ। यो कोषले प्रभावकारी स्रोत परिचालन, दिगो एवं आकर्षक सुविधा, गुणस्तरीय सेवा, कोषमा दीर्घकालीन बचतलाई देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरी आर्थिक विकासमा योगदान गर्ने लगायतका दीर्घकालीन लक्ष्य योजना तयार गरेको छ।
बाँकीको राधापुरमा रहेको मटहैया उच्च माविका विद्यार्थीहरूलाई लागू औषध विरूद्ध अभिमुखीकरण प्रदान गरेको छ। हजुरा गाउँपालिका कौडा नम्बर एक राधापुरको सहयोगमा बासको अभिमुखीकरणमा प्रदान गरेको हो। कक्षा 9 र 10 अध्ययनरत 80 बढी विद्यार्थीको सहभागिता रहेको अभिमुखीकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक शम्भु शाहीले लागू पदार्थ लागू औषध विरूद्ध प्रशिक्षण दिनुभएको हो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रेला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सत्यनिरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्दका बेला भएका घटनाको उजुरी फेरि लिने तयारी गरेको छ। आयोगका अध्यक्ष सूर्य किरण गुरूङले ग्रामीण क्षेत्रका कतिपय पीड़ित अझै छुटेको हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएपछि उजुरी लिन शुरू गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि यस्ता उजुरीहरू अझ आउने भएकाले पनि आयोगले यस्तो तयारी गरेको उहाँको भनाइ छ। आयोगका हालसम्म 58,052 उजुरी दर्ता भएका छन्।
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारको सवालमा सेवा प्रदायक निकायहरू र संवेदनशील हुनुपर्ने सरकारवालाले जोड़ दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्। इन्सेकद्वारा साबीको मारारानीस र सहारे गाविस तथा गुर्बाकोट नगरपालिकाका 1, 2, 4, 5, र 9 स्तरीय मानवाधिकार निगरानी समूहहरू, युवा समूह र बाल अधिकार चेतना समूहले पहिचान गरेका सवालहरूको बारेमा छलफल गरिएको हो।
भेरी खबरमा अब एउटा विदेशको खबर। दक्षिण अफ्रिका अफगानिस्तानको हेलमान्ड प्रान्तको राजधानी शहर लस्करगाहको एक बैंक अगाडि कार विस्फोटमा परि कम्तीमा 20 जनाको ज्यान गएको छ। विस्फोटमा 50 बढी घाइते भएका छन्। मृत्यु तथा घाइते हुनेमा बैंकका पारिश्रमिक लिन गएका नागरिक र सुरक्षा बलका सदस्य रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। फिफा कन्फेडरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुन बीचको खेल 1-1 गोलको बराबरीमा सकिएको छ। खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अस्ट्रेलियाले 60 मिनटमा पेनाल्टी मार्फत बराबरीको गोल फर्काएको हो। यस्तै समूह बीमा नै चिली र जर्मनी बीच भएको खेल पनि बराबरीमा सकिएको छ। 6 मिनटमा गोल खाँदै पछि परेको जर्मनीले 40 मिनटमा गोल फर्काएर खेल बराबरी गरेको हो।
र करिब करोड ठगी गरेको आरोपमा प्रहरीले नेपाल आइसल हकी संघका अध्यक्ष लोकबहादुर शाहीलाई राजधानीबाट पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व महासचिव समेत रहेका शाहीलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। महाशाखाका एसएसपी दिनेश अमातेले शाहीले क्यानाडा पठाइदिन्छु भन्दै 25-30 जनालाई ठगी गरेको उजुरी परेको बताउनु भएको छ। शाहीले प्रत्येक व्यक्तिबाट कम्तीमा 2,50,000 दरले रकम उठाएको र क्यानाडा पुगेपछि थप 10,00,000 दिनुपर्ने भनेको पीड़ितको भनाई छ। क्यानाडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीड़ित युवाले प्रहरीमा उजुरी गरेका हुन्।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारी सेवालाई किसान अनुकूल बनाउन प्रदेश नम्बर 6 का किसानको माग। आफूले पाउने सेवा सुविधाका बारेमा जानकारी नहुँदा अपाङ्गता भएकाहरू सरकारी सेवा सुविधा लिनबाट वञ्चित भएको गुनासो।
आचार संहिता विपरीतको कार्य गर्ने दल तथा उम्मेद्वारलाई तत्काल कार्यवाही गर्न अनुगमन टोलीलाई निर्वाचन आयोगको निर्देशन। सत्य निरूपण तथा मेलमिलाप आयोगले फेरि उजुरी लिने।
अफगानिस्तानमा भएको विस्फोटमा 20 जनाको ज्यान गयो, 50 बढी घाइते।
र करिब 1 करोड ठगी गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाड़ी अध्यक्ष लोकबहादुर शाही पक्राउ। फिफा कन्फेडरेशन कपमा भएको दुवै खेल बराबरीमा। हवस् तलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी खबरमा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डेलु र सुचित्रा विदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।